नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हामीले निम्त्याएका छौं उपन्यासकार अमर न्यौपाने पानीको घाम कथा संग्रह पद्मश्री साहित्य सम्मान 2066 पुरस्कृत भएपछि नेपाली साहित्यको फाँटमा चर्चित हुनुभएका अमर न्यौपानेद्वारा लिखित सेतो धरती उपन्यासले विक्रम सम्वत 2068 मदन पुरस्कार प्राप्त गरेपछि झन चर्चाको शिखरमा हुनुहुन्छ। बालकथा संग्रह कलिलो मन समेत पारिजात बाल साहित्य पुरस्कार 2067 अमर न्यौपाने सुसज्जित हुनुभएको छ। यसरी हेर्दा उहाँका प्रकाशित 3 कृति सबै पुरस्कृत भएका छन्। 2034 चैत्रमा पार्वतीपुर चितौनमा जन्मिएर हाल काठमाडौँ सामाकोशीमा रहनुभएका प्रतिभाशाली लेखक तथा साहित्यकारसँग हामीले वाशिङटन डीसीबाट टेलिफोन मार्फत केही खसखस राख्ने जमर्को गरेका छौ। त आउनुहोस् उहाँलाई स्वागत गरौं। मदन पुरस्कार विजेता तथा उपन्यासकार अमर न्यौपानेज्यू, तपाईँलाई खसखस.com स्वागत छ। सबैभन्दा पहिले मदन पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा ढिला भए पनि बधाई भन्दै 2068 सालको नेपालकै सबैभन्दा ठूलो र चर्चित मदन पुरस्कारको घोषणा तपाईँको नाममा भएपछि सबैभन्दा पहिले तपाईँलाई कस्तो अनुभव गर्नुभयो?
यहाँलाई धन्यवाद गराइको लागि र मलाई पुरस्कारको घोषणाको लागि आम म मान्दै आम युवा वर्ग युवा साहित्यकारको सँगसँगै एउटा जिम्मेवारी बोध भयो अथवा नेपाली साहित्य मबाट धेरै अपेक्षा गरेको छ भन्ने कुराको मन अझ बढी ठुलो कुरा के भयो भने मैले देवघाटमा बसेर नेपाल मायामा बसेर ती कथा ती बाल विधवा मायामा जीवनको पाइलामा देखेको कथा त्यही कारणले गर्दाखेरि म सँगसँगै ती बाल विधवा मायामा
जिम्मेवारी पनि बोध गरे भन्नुभयो तपाईँले, कस्तो किसिमको जिम्मेवारी बोध गर्नुभयो र यसलाई कसरी निर्वाह गर्ने तपाईँले विचार गर्नुभएको छ अबका दिनहरूमा?
जिम्मेवारी भनेको यस्तो विधा रहेछ कि साहित्यमा चाहिँ सबै कुरा आउने, साहित्यमा समाज अर्थ विज्ञान धर्म संस्कार सबै कुरा मान्छेका जीवनका सुख दुःखहरू राजनीति छैन जुन राजनीतिमा अर्थ त्यस कारण के अरे साहित्यमा नअर्थ त्यस कारण साहित्यमा सम्पूर्ण विषयहरू अर्थ मात्र त्यसमा एउटा कला र सौन्दर्य चाहिन्छ। र मलाई के लाग्यो भने यो साहित्य भनेको फेरि एउटा देशमा मात्र सीमित पनि छैन, भोलि हाम्रो नेपाली साहित्य त्यस्तो फैलिन सक्छ अथवा जाला अथवा जानेछ अवश्य जानेछ। त्यस कारण एउटा लेखकले जिम्मेवारीपूर्ण ढङ्गले मात्रै कुनै पनि कुरालाई लेख्नुपर्छ, किताब निकालौँ रहे रहरमा मात्रै किताब निकाल्ने एकदम कुराको लागि अथवा चाँडै त्यसको आयो चाहिँ अन्त त्यस कारणले गर्दाखेरि मलाई जब यो सेतो धरती उपन्यास मदन पुरस्कार पायो मलाई नेपाली साहित्यले पत्यायो भन्ने कुरा महसुस भयो। आम पाठकहरूबाट पनि अझै राम्रो प्रतिक्रिया पाइरहेको छु र अहिले पनि मलाई आम पाठकहरूबाट असाध्यै धेरै र समालोचकहरूबाट पनि असाध्यै धेरै राम्रो प्रतिक्रियाहरू पाइरहेको छु। त्यस कारण मलाई उसको मलाई चाहिँ नेपाली साहित्यले पत्यायो अब मैले चाहिँ यसो लेख्नुपर्छ, मलाई यसो जिम्मेवारी पनि छ र मैले योभन्दा पनि राम्रा कृतिहरू लेख्नुपर्छ जिम्मेवारीको।
हजुर धन्यवाद, तपाईँले पुरस्कार पाएको सँगसँगै त्यसलाई चाहिँ अझ जिम्मेवारी समाजप्रति र देशप्रति जिम्मेवारी बोध गर्नुभयो त्यसको लागि हामी तपाईँलाई धन्यवाद भन्न चाहन्छौ। पुरस्कार सेतो धरती लेखिसक्नु भएपछि तपाईँले पुरस्कारको अपेक्षा कति पो गर्नुभएको थियो? यसले कृतिले पुरस्कार पाउँछ भन्ने तपाईँलाई लागेको थियो?
मलाई लाग्छ सबभन्दा ठुलो पुरस्कार भनेको चाहिँ पाठकीय प्रतिक्रिया हो, पाठकहरूले मन पराइरहेको छ र संसारको सबभन्दा ठुलो
विवाद भइराखेको हुन्छ, कसैले कसैले चाहिँ त्यसको चाहिँ विरोधमा यो भएन त्यो भएन भनेर त्यसका विवादहरू चाहिँ पुरा चलेका हुन्छन्। तर तपाईँको सेतो धरती पुरस्कृत हुँदाखेरि त्यस्तो विवाद कहिले पनि भएन, कसैले पनि कुरा उठाएन, सर्वसम्मतिले सबैले चाहिँ हँ यो चाहिँ किताब पाउनु पर्नेले पायो रे भन्ने कुरा चाहिँ चर्चा चलेको छ रे भन्ने पनि सुनियो, कस्तो लाग्छ तपाईँलाई यस्तो टिका टिप्पणी सुन्दाखेरि?
तपाईँ पुरस्कारहरू विवाद रहित छैनन् सबै ठाउँमा, तर पुरस्कारहरू पनि एउटा अब लिमिटेसन हुन्छ होला, त्यसको एउटा क्राइटेरिया हुन्छ होला, कसले पनि उहाँहरूले त्यही अनुसार खानु भएको होला। र मैले चाहिँ यो चाहिँ कम्ती कम साहित्यको जो अहिलेसम्म मैले जति सुने अथवा त्यहाँ चाहिँ कार्यक्रममा आउनेहरू बाहिर बाँकेको प्रतिक्रिया मान्छेहरूको रेस्पोन्स हेर्दा चाहिँ अहिले लाई दिएको हो र यो कुरा सत्य निष्पत्ति भएको छ भन्ने कुरा मैले सुनेको छु, चाहिँ मलाई पनि खुसी लागेको छ।
अब अहिलेसम्म कति संस्करण निस्कियो? मेरो हातमा दोस्रो संस्करण छ किताब,
दोस्रो नै हो संस्करण त, तर के भने दोस्रो संस्करण 17,000 कुनै अस्ति दसैँ अगाडि नै मलाई प्रकाशकजीले चाहिँ 17,000 काट्ने बजारमा गइसक्यो भन्नुभएको थियो। त्यस कारणले गर्दाखेरि अहिले मेरो विचारमा 22,000 किताब भएको हुनुपर्छ। त्यसपछि चाहिँ मैले डाटा उहाँसँग पुर्याएको छैन, दसैँ अगाडि चाहिँ 17,000 किताब बिग्रिसक्यो भनेर भन्नु थियो। दोस्रो मुद्रा त्यो केही प्लेटमा छुटिरहनु भएको छ।
अनि यसरी चर्चामा आएको, यसरी लोकप्रिय भएको उपन्यासलाई, यसरी निर्विवाद पुरस्कृत भएको उपन्यासलाई पोखरामा रेल समितिले जलाउँदाखेरि तपाईँलाई कस्तो अनुभव छ?
यसको कुरा अलिकति छ, कहिले काहीँ कुनै पनि कुराको गलत व्याख्या हुँदो रहेछ अनि लाग्यो मलाई। अब कस्तो भयो भने त्यहाँ तिनवटा उहाँहरूको प्रतिष्ठा मैले स्पष्टीकरण पार्न चाहन्छु। तिनवटा प्रश्न उहाँले, पहिलो कुरा हामी बोलेको थियो भन्ने थियो, दोस्रो हामीलाई मैला लुगा लगाएको किन भनियो, पसिना गनाउने किन भनियो, तेस्रो चाहिँ हाम्रो त्यहाँ घर मात्रै लेखियो किन नाम लेखिन भन्ने थियो। यो तिनवटाको उत्तर एकदम सामान्य छ, त्यो उहाँले अनि हाम्रो पहिला कर्म के कर्म हो, हाम्रा कहाँ पूर्वजहरूले के कर्म गर्थे, किन गोली बोक्ने भनियो भन्नुभएको थियो उहाँले। उहाँले अनि मैले यो इतिहास पुस्तक होइन, यो एउटा पुस्तक हो र अझ पहिला त 83 सालभन्दा अघि त दास प्रथा उन्मूलन हुनुभन्दा पहिला कतिहरूलाई दासहरूको निम्ति ठुला सामन्तीहरूले उनीहरूलाई चाहिँ दासहरूसँग पाल्थे, इन्जेस गर्थे, त्यो त उनीहरूकै शोषण गरिन्थ्यो, उनीहरूलाई दिन अवस्था थियो। त्यसपछि पनि उनीहरूलाई समाजमा अलिकति उपेक्षित वर्गको रूपमै उनीहरूलाई प्रयोग गरे मानिसहरूले, त्यो कुरा त एउटा सामान्य प्रसङ्गमा आएको चित्र मात्रै हो, यो त बालीको कथा हो मैले। अनि त्यसपछि त्यो अनुसारको विभिन्न पत्र पत्रिकामा टिका टिप्पणीहरू पनि आए। मैले चाहिँ के भने उहाँले मेरो आमाको 36 सालमा बिहे हुँदा समेत पतिहरूले गोली बोकेका थिए भने यो त सन् 95 सालको कुरा हो, त्यतिखेरको कुरा हो, त्यतिखेरको नजरले हेर्नुपर्छ, अहिलेको नजरले हेर्नु हुँदैन। अनि फेरि उहाँहरूलाई घोच्याउन अथवा नराम्रो भन्न सोध्न खोजेको होइन, त्यो चाहिँ एउटा चरित्र चित्रण गरिएको हो। अनि अर्को दोस्रो मैले लुगा लगाएको पसिना जनाएको त्यो उनीहरूको निर्य दिनेहरूको देखाएको हुन, त्यो अवस्थामा साबन पनि थिएन, मानिस लुगा धोए सामान्य गरिबहरूको शरीरमा मजाले पसिना आएको हुन्थ्यो, जनाएको हुन्थ्यो, त्यो एउटा चरित्रलाई चित्रण गरिएको मात्रै हो, त्यो जाति माथि गरिएको होइन। त्यस्तै अनि घन्टी किन भनियो, घन्टी मात्र किन नाम भन्ने, हाम्रो नामै हुँदैन भन्ने उहाँहरूको त्यस्तो प्रस्तुति हो। त्यसको उत्तर के हो भने, त्यो कथा के तारा तारा त्यो बेलाको जमानामा चाहिँ मानिसहरूलाई नामले भन्दा अरू नै थरले अथवा दर्जाले बोलाइन्थ्यो, साइला कान्छी अथवा नाता सम्बन्धको आधारमा बोलाउने, बिहामा सानीमा बा आमा जस्तो, त्यहाँ चाहिँ बा आमाको नाम पनि छैन, दाजुभाइ भाइहरूको नाम पनि छैन। अनि उनीहरूलाई ताराले जसरी चिन्छ, ताराको एङ्गलबाट उसले आफूलाई सम्पूर्ण समाजलाई अथवा मानिसहरूलाई जसरी चिन्दिन्छ, त्यसरी चिनेको सन्दर्भमा उसले विदाई भनेकी हुन्, ताराले भनेकी भनेर मैले सिद्धान्त दिएँ। तर पनि उहाँहरूले यसबाट सन्तुष्ट हुनुभयो भएको छैन अझै पनि, त्यो चाहिँ उहाँहरूले पोखरामा कृषि वितरणै रोकियो, कृषिको जातीय द्वन्द नै होला जस्तो डर। मलाई कस्तो दुःख लाग्यो, फेसबुकहरूमा अथवा पत्र पत्रिकामा पनि यस विषयमा बातचित भए, विशेष छिटो धर्मीमा केही नहोस् भन्ने मेरो कामना छ। र त्यसको लागि चाहिँ उहाँहरूसँग मेरो एउटा अब फेसबुकमा त वार्ता भइरहेको थियो, पत्र पत्रिकाका
अनि संशोधनको सम्भावना कतिको छ त, जस्तो अब
होइन मैले केही छैन, उहाँहरू जस्तो लाग्छ भने संशोधन होइन, उहाँहरूलाई त्यस्तो साह्रै नै अब यसले नराम्रो एउटा रूप दिन्छ भनेदेखि अब सेतो धरतीको न्युमा चाहिँ अब द्वन्द्व नै हुन्छ अथवा मानिसहरूको स्थिति नै हुन्छ, लेखकलाई भौतिक कारवाहीको कारणले गर्दा कुनै अप्रिय घटना होस् नभन्नको लागि मैले अहिले त्यस्तो त्यो निर्णय त गरिसकेका छैन। उहाँहरूलाई त्यस्तो लाग्छ भने हामीलाई भर्ती शब्द मात्र एउटा शब्द हटाइनेछ उहाँहरूको, त्यसलाई मैले विचार गर्दैछु, अब केही दुई दिनमै म त्यसको अब निर्णय गर्नेछु। अब उहाँहरूलाई साह्रै त्यस्तो लाग्यो भने त्यो त्यहाँ त आफैमा साथी छ होइन, बाँकी कुरा त्यहाँ चाहिँ आफै निर्णय गर्नेछ, तर यो तत्कालको यो अलिकति अप्रिय घटना नहोस् भनेर मैले चाहिँ अब संस्करणबाट शब्द हटाउने कि भन्ने विचार गर्दैछु, हेरौँ के हुन्छ त्यो पनि। उहाँहरू शान्त हुनुभयो, कुरा सुन्नुभयो भने नपर्ला, यसले नराम्रो रूप दिन भन्छ, त्यति कविता एउटा लेखकीय उदाहरण नै हुन्छ होला, बाँकी कुरा चाहिँ त्यहाँ त्यहाँ मूल्याङ्कन गर्नेछ, पाठकहरू सुन्नु हुनेछ भन्ने लाग्छ। किनभने त्यो दिनबाट पोखराका पाठकहरूले किताबै पढ्न नपाउने हुनुभयो, पाठकको हातबाट किताब खोजेर समेत गरियो, पोखरबाट त्यसरी खोजेर उ गरेर गाली गरियो, यहाँ
तपाईँलाई जुन यो भौतिक कार्यवाहीको पनि धम्की आएको छ नि,
हजुर,
यसबाट बस्नको लागि तपाईँले के कस्तो उपाय अप्नाउनु भएको छ?
होइन यो त अब सबैलाई, यो देशको हामी त एउटा राज्यमा छौँ, कानुनी राज्यमा छौँ, यो देशको सरकार सबैलाई थाहा छ कति कुरा होइन, अब मैले चाहिँ त्यस्तो खास गरिरहेको छैन, अलिकति बाहिरी कार्यक्रमहरूमा कम जाने र आफू अलिकति सुरक्षित भएर नै बसेको छु गर्नु चाहिँ, अब यो सबै अब प्रशासनहरू कुराको थाहा छ, किनभने मिडियामा आएको सबैलाई थाहा छ। अब मलाई लाग्छ यस्तो नहोस् भन्नको निम्ति अब मैले अहिले भने त्यो कुरामा म विचार गर्दैछु, र त्यो त्यति भएपछि त्यो उहाँहरूको एउटा शब्द धरती मात्रै शब्द हटाइदिएपछि उहाँहरू सन्तुष्ट हुनु हुने बुझाएको छ। अब त्यसमा पनि विचार गर्नुपर्ने हुने हुनसक्छ मैले, किनभने किन अप्रिय घटना होइन, साहित्यमा यस्तो राजनीतिमा कस्तो साहित्य भनेको त साथै एउटा मित्रता बढाउने, आत्मीयता बढाउने, म चाहिँ एउटा जातीय सद्भाव, सांस्कृतिक सद्भाव, धार्मिक सद्भाव, मानवीय सद्भाव लागि लेख्छु भनेर आएको लेखक, यो लेखकको त राष्ट्रियताको सिमाना पनि हुँदैन, अझ तेरो देश मेरो देश भन्ने पनि हुँदैन लेखकको लागि त, उसको लागि त संसारभरि नै, संसारभरिका मानिस र संसारभरिका देशहरू नै उसको लागि असाध्यै आत्मीय हुन्छन् लेखकको निम्ति, किनभने उसले सिमानाभन्दा धेर हुन्छ, यही त्यसरी लेखनमा आउँछु भनेर म आएको त्यही पनि आफूलाई अब कतै कमजोरी भएपछि बाटै पनि जानुपर्छ अब त्यसको लागि प्रयत्नशील हुनुपर्छ तर यसमा त्यस्तो पुरा गरेर राखेर लेख्नु पनि होइन उहाँहरूलाई अब त्यस्तो दुःख लागेकोमा मलाई पनि दुःख लाग्यो त्यो कुरा अब इतिहासमा आफ्नो छ किनभने माधवजीको मालती मङ्गलले मात्रै जन्म त्योहरूलाई इन्भेस्ट गरिएको
होइन
त्यस कारणले गर्दा यो अब कुनै उहाँहरूलाई त्यस्तो लाग्यो तर समाधानको लागि अहिले मैले भने
यसको लागि हाम्रो शुभकामना छ तपाईँलाई तर यो तपाईँ मदन पुरस्कारबाट पुरस्कृत भएपछि पुरस्कार गर्ने संस्था अथवा चाहिँ साहित्य वृत्तका कुनै पनि एउटा कृष्णधारावासीले लेखेके बाहेक अरू कसैले पनि साहित्य वृत्तका मानिसले बोलेका छैनन् तपाईँलाई बोल्नु जस्तो लाग्दैन
प्रतिक्रियामा त अरूहरूले पनि लेख्नु भएको थियो अनि त्यसपछि गएर त्यसपछि यो नेपाली लेखक सङ्घले फेसबुक निकालेको थियो यसरी विभिन्नहरू त आएका छन् तर अब पर्याप्त भाषामा बोल्नुपर्ने अब राज्यले पनि बोल्नुपर्ने किनभने यो सिधो धरती अब मेरो सम्पत्ति होइन यो राज्यको सम्पत्ति हो राज्यले आफ्नो सम्पत्ति कसरी गर्नुपर्छ भन्ने कुरा राज्यले पनि ध्यान दिनुपर्ने कुरा हो हाम्रो देशमा राजनीतिक अवस्था अर्का देश सरल छ त्यो हामी मान्छेभन्दा मान्छे भएर हामीले सोच्न सकिरहेका छैनौँ देशमा एउटा जस्तो राजनीतिक सरल अवस्था र साहित्य कला संस्कृति विकासमा भन्दा पनि सरकारको ध्यान चाहिँ एउटा राजनीतिक सत्ता अथवा राजनीतिक संविधान बनाउने कुरामा यो अल्झिरहेको छ सरकार चाहिँ त्यसले गर्दा यस्तो अवस्थामा चाहिँ हामी आफ्नो लेखक पनि सुरक्षित हुनुपर्ने अनि कोही मान्छे लेखकहरूलाई झट्ट बोल्दाखेरि पनि त्यो राजनीतिक जातीय राजनीतिक अघि तरल अवस्थामा चाहिँ त्यो अप्ठ्यारो पनि पर्ने भएर होला तर पनि आवाज पर्याप्त नउठे भने जति आवाज उठेको छ त्यो पनि मलाई सकारात्मकै लागेको छ
सानो थोरो भए पनि जे पनि तपाईँको समर्थनमा परिचय अपरिचय तपाईँको समर्थनमा मान्छेहरूले बोलेका छन् र तपाईँ पनि त्यो चाहिँ हुन्छ भने मिल्छ भने सच्याउन त्यसको पट्टि तपाईँ पनि लाग्नु भएको छ जुन कुरा राम्रो हो तपाईँको सकारात्मक पक्ष हो त्यो अब एकछिन हामी यो पुस्तकको चाहिँ बजार प्रवर्धन प्रकाशकको एउटा सानो कुरा फाइन प्रिन्टले यो प्रकाशन गरेको किताब होइन अनि यो किताबको बारेमा लेखकलाई चाहिँ असाध्यै प्रमोट गरेको छ यो प्रकाशनले भन्ने कुरा चाहिँ एउटा प्रवर्धन यो बारेमा तपाईँले चाहिँ कस्तो अनुभव बटुल्नु भएको छ यो प्रकाशकले चाहिँ
फाइन प्रिन्ट आफैमा असाध्यै नयाँ ऊर्जा लिएर आएको एउटा प्रकाशन गृह हो अनि त्यसपछि मलाई के लाग्छ भने फाइन प्रिन्टका किताबहरू क्वालिटी जुन लेआउटहरू दिएको छ अब भित्रको क्वालिटी त लेखकले दिने कुरा भयो तर त्यो बाहिरको चाहिँ लेआउटहरू सबै सफाईहरू र अन्तर्राष्ट्रिय स्तरको रहेको छ र उहाँहरूको प्रचार प्रसार पनि राम्रै छ पाठकहरूसँग पुर्याउने एउटा प्रचार प्रसार पनि मलाई राम्रै लागेर नै उहाँहरूसँग मेरो सम्झौता भयो र वास्तवमा फेरि प्रचार प्रसारले मात्रै पनि हुँदैन प्रचार प्रसार एउटा माध्यम हो
गर्नुपर्छ
त्यो भएन भने पनि किताब चाहिँ पाठक मेरो थाहा त पाउनु पर्यो तर किताबले आफ्नो यात्रा आफै पनि गर्दो रहेछ बाबुले अहिले मलाई के लागिरहेको छ भने सिधो धरतीले जुन आफ्नो यात्रा आफै गइरहेको छ यसमा चाहिँ प्रचार प्रसार भन्दा पनि यसले गरेको आफ्नै गरेको यात्रा हो जसरी कि बालबुको आमाहरूले आफ्नो जीवनको यात्रा असाध्यै समर्थपूर्ण तरिकाले गरे त्यसरी नै यसैको धरतीले पनि आफ्नो यात्रा असाध्यै उतार चढावहरू यही किसिमको विभिन्न तनावहरूदेखि विकासदेखि स्वतन्त्रतादेखि विभिन्न किसिमको यो यसले गरेको यात्रा पनि मलाई असाध्यै एउटा रोचक ल्याएको छ र किताबले यसको प्रचार अलिकति प्रचार प्रकाशकले गर्यो भने किताबको प्रचार किताब आफ्नै स्वयंले गर्ने रहेछ किनभने मन पराइदिएको एउटा पाठक भन्दै जाँदाखेरि त्यो प्रचार हुँदो रहेछ तर सुरुमा चाहिँ प्रकाशकले पाठकहरूलाई थाहा दिनुपर्छ त्यो संयन्त्र पत्र पत्रिकामा मिडियाहरूले त्यो गर्नुपर्छ भन्ने लाग्छ
पक्कै हो झिल्को झिल्को लगाउने काम प्रकाशकले गर्ने हो बाँकी काम चाहिँ आफै आगो लाग्छ होइन अब हामी सेतो धरतीको सेरोफेरोमा एकछिन बस्छौ त्यो बारेमा कुरा गर्छौ हामी उपन्यासमा थुप्रै घट लाग्ने भनौ मन छुने भनाइहरू उल्लेख गरिएका छन् होइन जसले गर्दाखेरि तपाईँको लेखनप्रतिको परिपक्वता उजागर गरेको छ यस्तो परिपक्वता चाहिँ वास्तवमा अहिलेका युवा लेखकहरूमा विरलै देखिन्छ यो तपाईँको आफ्नो अध्ययनको परिणाम हो कि अनुभव हो कि के हो?
अब यो चाहिँ म यसै भन्न सक्दिनँ, परीक्षा मात्रै दिएको हुँ। जसरी एउटा विद्यार्थीले आफूले वर्षभरि पढेपछि आफ्नो र उसले एउटा परिणाम शिक्षा मैले पनि साहित्यमा साहित्य भएको हुनाले मैले एउटा परीक्षा मात्रै दिएको हुँ अनि आफूलाई आफूले सकेसम्म विद्यार्थीले परीक्षामा सकेसम्म राम्रो लेख्ने प्रयास गर्छ, जान्ने भए पनि नजाने पनि सकेको प्रयास गर्छ। मैले पनि जाने आफूले सकेको प्रयास गरेकै हुँ र एउटा पाँच वर्षको माझमा अथवा नेपाली साहित्यमा एउटा परीक्षा दिएको र अहिले मैले सबैसम्मबाट प्रशंसा र प्रयास पाउँदाखेरि म परीक्षामा उत्तीर्ण भएको छु भन्ने कुराको मात्र महसुस गरेको छु। बाँकी कुरा त अब अब आफ्नो कुराहरू मैले भन्ने कुरा हिसाबमै भनेको छु
जुन यो लेखन शैली छ नि तपाईँको स्थानीय भाषालाई समातेर त्यहाँको पात्रलाई चाहिँ त्यही अनुसारको लेख्ने जुन शैली तपाईँले अप्नाउनु भयो त्यो शैली तपाईँलाई कसरी मनमा
आयो? यो कस्तो छ भने त्यो चाहिँ एउटा न्यारेसनले र क्यारेक्टरले बोल्ने कुरा फरक छ। न्यारेसनले बोल्दाखेरि मानक भाषामा बोलेको छ, क्यारेक्टरले बोल्दाखेरि आन्तरिक भाषामा बोलेको छ। फेरि पहिलो चाहिँ पानीको घाम मैले नेपालगञ्ज बसेर लेखेँ, त्यहाँ नेपालगञ्जको छु भन्छ फेरि मधेसीको, मधेसीहरूले कसरी बोल्छन्, मुसलमानहरूले कसरी बोल्छन्, उनीहरूको टोन उनीहरूको लवजलाई मैले त्यहाँ सिकेको बोलीचालीको भाषामा के छ भने आफू पहिला सिकेको छानिन्छ अनि सिकेको छानेपछि त्यसको लोकेसन छानिन्छ, लोकेसन छानेपछि क्यारेक्टर छानेपछि त्यो क्यारेक्टरले कस्तो बोल्छ, त्यो लोकेसनमा लोकालिटीको मान्छेहरूले कस्तो बोल्छन् भन्ने कुरा राम्रोसँगले बुझ्नुपर्छ र किताबलाई न्याय गर्नको निम्ति र कन्भर्सेसनमा बाटा चाहिँ उनीहरूको लोकल भाषाको प्रयोग भयो, लोकल ल भयो भनेदेखि किताब अलि राम्रो हुन्छ, अलि त्यसको एउटा ओरिजिनालिटी आउँछ, वास्तविकता आउँछ भनेर मैले त्यो प्रयास गरेको हुँ। मैले नेपालगञ्जमा बस्दा सुन्दीहरूले अथवा मधेसीहरूले बोल्दाखेरि हो पाँच प्रकार थियो नि हो उसैको हो त्यस्तो किसिमको टोनहरू त्यहाँ मैले प्रयोग गरेको छु होइन। अनि काशी रम्जुङ स्याङ्जा पर्वत बागलुङ गुल्मी यो क्षेत्रको एउटा लोकलको भाषालाई मैले काशी यो काशीको सेटिङमा बनेको हुनाले लेखिएको हुनाले त्यहाँका मानिसहरूले कसरी बोल्छन् त भन्ने कुरालाई मैले एकदमै अध्ययन गरेँ। किनभने त्यही परिवेशमा म हुर्किएको पनि मेरो बा आमा भन्दा पनि अगाडि हजुरबा हजुर आमाले यसरी बोल्नुहुन्थ्यो, यो टोनमा यो लवाजमा बोल्नुहुन्थ्यो अनि त्यसलाई मैले बल ध्यान दिएर सुन्थेँ कहिलेदेखि सुन्नेको जानेको कुरा त्यसलाई अलिकति लेख्दाखेरि मैले सचेत भएर त्यो लवज व्यक्ति प्रयोग गर्दाखेरि उपन्यास सौन्दर्य बढ्छ, त्यो माटोलाई पनि न्याय हुन्छ, हाम्रो भाषा कस्तो बोलिन्थ्यो नयाँ युगका मानिसहरूलाई नयाँ युगका पाठकहरूलाई त्यो बेलामा कस्तो बोलिन्थ्यो भन्ने कुराको एउटा साहित्यिक फिलिङ पनि हुन्छ,
एउटा अभिलेख पनि रहने भयो।
हजुर हजुर।
अनि के भनिन्छ भने उपन्यासमा लेखकको वर्चस्व भन्दा पनि पात्रको वर्चस्व हुनुपर्छ, त्यहाँ पात्रलाई नै सर्वेसर्व मानेर उपन्यास अगाडि बढ्नुपर्छ, लेखकको चाहिँ कुनै त्यहाँ लेखकको हस्तक्षेप हुनुहुन्न भन्ने एउटा चाहिँ नि भनिन्छ नि, यो त्यही कुरा चाहिँ नि यो उपन्यासमा पनि लागू भएको छ होइन? तपाईँलाई कहीँ पनि लागेन मतलब आफ्नो वर्चस्व देखाउनुको लागि देखाउनलाई?
त्यो त लाग्छ मलाई है। अब कस्तो हुन्छ भने यसलाई म अलिकति मेरो यहाँ साहित्यकार अग्रज दाईहरूले पनि मलाई भन्नुभएको थियो, यहाँ अमर बोली पात्रभन्दा धेरै त्यो पात्र यति धेरै बौद्धिक हुन्छ कि हुँदैन अमर भनेर सोध्नुभयो मलाई के आएको थियो, अलिकति धेरै बौद्धिक त नहुने अमरले त दर्शन बोल्न थाल्यो, अमरले आफै बोल्यो पात्र तारा जो पढी लेखे नि छैन जो बाल विधवा छ दुःख पाएकी छ उसले यसरी कहाँ ऊ गर्न सक्छ त भन्न सक्थे भन्ने कुरा अलिकति यति धेरै बौद्धिक अथवा यति धेरै दार्शनिक नबोलेको भए हुन्छ नि ताराले भनेर सुन्नुभएको थियो के पाठक उसको वाणी पनि हो। त्यसको उत्तर मैले के भने जसरी नदीको झुन सुनेर लेखकले कविता हेर्छ, नदीको लहर हेरेर नदीको भगाई हेरेर नदीको सौन्दर्य हेरेर उसले लेखकले कविता लेख्छ नदीको बारेमा, नदीले के बोलेको हुन्छ तर नदीको बारेमा उसले यति सुन्दर नदीले बोलेको कुरा लेख्छ, नदीले शब्दमा के पनि भनेको हुँदैन, तर नदीले भोलेको लेख्छ, नदीले भगेको लेख्छ, प्रेम लेख्छ, नदीको सौन्दर्य लेख्छ। त्यसरी नै मलाई के लाग्यो भने लेखकको निम्ति पात्रहरू अथवा ती माया नदी जस्तै हुन् र त्यसको वास्तवमा त्यो तिनीहरूको त्यो जिन्दगीको सुन्दरले के बोलेको छ त उनीहरूको शब्दमा त उनीहरू भन्न जान्दैन तर उनीहरूको जिन्दगीको फुलले उनीहरूको जिन्दगीको भगाईले उनीहरूको जिन्दगीको तरङ्गले के भनिरहेको छ त त्यो सुन्नु वास्तवमा एउटा लेखक हुनु हो मलाई महसुस भयो किनभने मतलब त उहाँहरूले आफै लेख भइहाल्थ्यो अथवा त्यतिकै उहाँहरूले भन्ने कुरा जसले हेरेर त्यो उपन्यास कति भन्दा हुन्छ कस्तो हुन्छ त तर त्यसलाई चाहिँ एउटा लेखकले के गर्छ भने त्यसको धुन सुनेर त्यसलाई एउटा आफ्नो पनमा ढाल्छ होइन आफ्नो मलाई के लाग्छ भने पात्र चाहिँ मानौ पात्र चाहिँ पहेँलो रङ हो भने लेखक निलो रङ हो पहेँलो र निलो मिसाइदिएपछि हरियो रङ जान्छ नयाँ रङ बन्छ नयाँ रङको आविष्कार पनि हुन्छ त्यस कारणले मैले त्यही पात्रहरूलाई अथवा मायाहरूलाई एउटा नदीको लहर नदीको धुन नदीको बगाई सम्झेर उपन्यास लेखेको हुँ तै पनि अब लेखक सबैसँग सबै कुरा जान्ने त होइन वेङ्कटले अब सिक्दैको पनि हुनुहुन्छ अब त्यसलाई आफूले सकेसम्मको प्रयासमा सुधार्दै लाने हो पात्रले न्याय गर्दै जाने हो भन्ने लाग्छ
हजुर जस्तो लेखनको लागि तपाईँले अघि पनि भन्नुभयो देवघाटमा तपाईँ कति 17-18 दिन एक महिना बस्नुभयो के अरे यसभन्दा अगाडि पानीको कामको लागि चाहिँ नेपाल सन्ज गएर बस्नुभयो होइन तपाईँको प्रवृत्ति लेखन प्रवृत्ति यो छ तर के भने अर्को एउटा पाटो के छ भने अरू मान्छेले कतिले भन्छन् के भन्छन् भने लेखन एउटा शोखको विषय हो आफूलाई लागेको जे जे देखे जे लेखे पनि हुन्छ कोठामा बसेर लेखे पनि हुन्छ भन्ने मान्छेहरूको लागि तपाईँको यो लेखाइको प्रवृत्तिले कस्तो सन्देश गयो जस्तो लाग्छ तपाईँलाई
त्यो त अब सन्देश त हजुरले लिने कुरा हो म यसरी नै लेख्नुपर्छ भन्ने कुरा केही नियम छैन पहिला पहिला मान्छेले कोठामा कल्पना गरेर लेख्दाखेरि पनि जीवन त भोलिकै हुन्छ मान्छे त सधैँ कोठामा त हुँदैन ऊ बाहिरी जीवनमा निस्केको हुन्छ जागिर जिल्लामा जाँदाखेरि अथवा जागिर विभिन्न भेट हुन्छन् विभिन्न जिल्लामा जाँदा विभिन्न मान्छे भेट हुन्छन् मान्छे एकै ठाउँमा बस्दैन कति छ त्यस कारण ती आफ्ना किसिमका अनुभवहरूलाई लेख्दाखेरि पनि एक प्रकारले अप्रत्यक्ष रूपमा उसले समाज अध्ययन गरेरै लेखेको हुन्छ अनि अर्को अब पहिला थियो जस्तो पौराणिक युगहरूमा आधारित रहेर जस्तो माताजी राधा युजन गङ्गा दुर्गा जस्ता उपन्यासहरू पौराणिक युगहरूमा पनि लेखिए अनि मलाई के लाग्यो भने अब सचेत रूपमा नै अध्ययन गरेर लेख्नुपर्छ भन्ने लाग्यो मैले किनभने हरेक एउटा समयले एउटा माग गरेको हुन्छ अब के छ भने हामीले बसेर गएनौँ अथवा समाजमा गएर मानिसहरूको अध्ययन गरेर लेख्नौँ भने केही समयपछि नेपाल पनि यस्तो धेरै सक्छ नेपालमा यति धेरै भाषा जातिहरू छन् यस्तो अनौठो सौन्दर्य छ नेपालमा यो कुरा अब बिस्तारै हाम्रो देश पनि शिक्षा संस्कार विकासले गर्दाखेरि संसार अरू जस्तो विकसित देशहरू हुन्छ र संसारभरिको सभ्यता एकै किसिमको हुन्छ लगभग अनि बिस्तारै हाम्रै पुराना कुराहरू संरक्षण तिनलाई एउटा साहित्य बनाउने जस्तो पुराना हाम्रा कला संस्कृतिहरू पुराना दस्तावेजहरू मूर्तिहरू जस्तै बहुमूल्य भएका छन् हाम्रो यो धरोहर हो हाम्रो सम्पत्ति हो यसलाई चाहिँ साहित्यमा किन नउतार्ने फिल्ममा गएर यिनीहरूलाई किन अध्ययन नगर्ने भनेर मैले सोचेको हुँ केही गर्नुपर्छ भन्ने छैन कोठामै बसेर कल्पना गरेर लेख्नुहुन्छ पनि कति राम्रा स्मृतिहरू आएका छन् कसैले न्युजमा लेख्नुभएको छ पनि कति राम्रा आएका छन् र कसैले अब टाउन गाउँमा सहरमा गएर अध्ययन गरेर मान्छेहरूको अध्ययन गरेर लेखेका छन् त्यो पनि अब आफ्नो समाधान गर्छन् त्यस कारणले यसरी लेख्नुपर्छ भन्ने छैन लेखकको आफ्नो प्रवृत्ति तरिका हुन्छ
उपन्यासिक कुरा गर्दाखेरि हामीले एउटा अन्त्यमा छ नि तपाईँले चाहिँ नि तारासँग उसको पहिलादेखिको बचपनको साथी गोविन्ददेखि लिएर पवित्रालाई पनि अन्त्यमा भेटाइदिनुहुन्छ तपाईँले
हजुर हजुर
यो ट्विस्ट कस्तो यो मतलब पवित्र भन्दा पनि गोविन्दसँग भेटाउने एउटा अलिकति नाटकीय जस्तो लाग्छ यो साँच्चीकै भएको हो कि तपाईँको स्वतासता हो पात्र प्रति
ए त्यो पवित्र हो त्यहाँ नाटक हुँदो रहेछ भने कहिले काहीँ जीवन जस्तो छ त्यसै लेखिन्छ तर त्यसलाई चाहिँ कलामा लेख्दाखेरि अलिकति कहिले काहीँ नाटकीय पनि बनाउनु पर्ने रहेछ अलिकति नाटकीय त पनि भने जस्तो एकदम स्वाभाविक हो किनभने अहिले मैले भने पाठकहरूले के महसुस गर्नुहुन्छ त्यो सबै पनि होइन तर के हो भने मैले यो उपन्यासमा सबभन्दा कल्पना गरेको छ एकदमै पवित्र हो। त्यो पवित्रहरूले जस्तो जीवन बाँचे, त्यो जीवन बाँच्ने कथाहरू मेरा हजुरबाहरू जो बनारसमा पढ्न जानुहुन्छ संस्कृत पढ्नलाई अथवा मेरो बाटोलाई कति जान्थे, तिनीहरूको मुखबाट अथवा अरू मान्छेका मुखबाट पनि मैले बनारसमा यस्ता घटनाहरू पवित्रको जस्तो घटनाहरू थुप्रै सुनेको हो। त्यो पात्रलाई कारण त्यस्तो घटनाहरू काल्पनिक छन् तर त्यसलाई मैले व्यवहार ल्याउने जुन काम गरेँ जस्ताको जस्तै व्यवहारमा त्यस्तै त्यस्तै मान्छे कोही नहुन सक्छ, त्यस्तै अलिअलि शरीर मिल्ने हुन सक्छ तर त्यस्तै त्यस्तै मान्छे कोही नहुन सक्छ किनभने एउटा शिक्षण हो। त्यस कारणले गर्दाखेरि यसको चरित्र यसका गुणहरू सबै भयो भने त्यस्तै उडेर जाँदाखेरि चाहिँ त्यस्तै पात्र कुनै चाहिँ खेला नबस्न सक्छ। त्यस कारणले गर्दाखेरि अलिकति म नाटकीकरण नाटकीय गरेको पक्कै
तपाईँले अनि अब यो ताराकै कुरा गर्दाखेरि जुन मायामा छ नि तपाईँले भूमिका पनि भन्नुभएको छ त्यो वृद्ध मायामालाई भेट्ने भेटिसकेपछि तपाईँलाई यो उपन्यासको चाहिँ नि एउटा फुर्यो अथवा तपाईँले आफ्नै हजुरआमा पनि बाल विधवा हुनुहुन्थ्यो त्यसबाट पनि तपाईँले अलिकति कुरा सुनिरहनु भएको थियो होइन तर यो मायामालाई दाहित देवघाटमा भेटेपछि तपाईँ उपन्यास लेख्न साँच्चीकै तम्सिनु भयो होइन त्यस्तो के देख्नु भयो तपाईँले ती मायामा?
त्यो कुरा मैले त्यो भूमिकामा लेखेको छु मायामाको जीवनले मलाई त्यो छोयो। म बेलुका उहाँको त्यो भूमिकामा लेखेको घर भन्ने लेखेको छु त्यो कुरा सम्झेर म कुरा पछि आश्रममा गएर बस्ने गरेको आश्रममा बेलुका एकदमै भक्कानी अनि त्यो के लाग्यो भने उसको यस्तो दर्दनाक जीवन अहिलेका महिलाहरू नारीहरू कति भाग्य मान्ने समाजहरू चाहिँ परिवर्तन तर पनि हामीले परिवर्तन अझै परिवर्तन गर्नुपर्छ तर पनि उहाँले यति यस्तो दर्दना जीवन भोगेर आउनुभयो यो त नेपाली साहित्यिक मात्रै होइन भन्ने भनेर मैले लेख्दिन एउटा उ गरेको हुँ। मैले पहिला चाहिँ पुरा कुराहरूको कथा लेख्छु भन्ने सन्दर्भमा म व्यवहार गरेको थिएँ विभिन्न पूजा आश्रमहरू अनि मैले त्यस्तो कुरो थिएँ भने बालबालिकाहरूको भविष्य हुन्छ युवाहरूको वर्तमान हुन्छ तर पुरा कुराहरू के हुन्छ मलाई एकदम प्रश्नको प्रश्नको उत्तर खोज्नको निम्ति म बुढाबुढीहरूको ठाउँमा गइरहेको छु बुढाबुढीहरू अनि पनि मैले भेट्न गइरहेको छु। त्यो जिल्लामा म देवघाट जाँदाखेरि त्यो सेतु धरतीको आलम्बन जुन मैले भूमिका लेखेको थिएँ त्यो घटना भयो अनि त्यसलाई चाहिँ मलाई के लाग्यो भने त्यसलाई कथा बनाउँदाखेरि चाहिँ एकदम ठुलो अन्याय हुन्छ त्यसलाई चाहिँ मैले अध्ययन गरेर पनि सुनाउनुपर्छ किनभनेदेखि मैले यसलाई 14-15 दिनको कथा मात्रै लेखेँ भने मैले अरूलाई पनि बालबुवाको कथा लेखाएको उपन्यास तर लागेको हुन्छ मैले आफूलाई पनि भाग लिएको हुन्छ भन्ने कुराले यसलाई फेरि अध्ययन गर्नुपर्छ यतिमा मात्र मैले सीमित राख्नु हुन्न यो सक्छ भनेर मैले अलिकति उपन्यास लेख्छु भनेर त्यसैलाई पालन गर्नको अर्को खालको कथा अनि अर्को खालको कथा चाहिँ चाहिने चाहिँ छोएर मैले नयाँमा प्रवर्तन गर्नु भनेर यो कुरा देखेँ उहाँको जीवनले त्यसरी मलाई
यहाँ दुईवटा पात्रको कुरा नि एकछिन मैले मिस पनि गरेको हुनसक्छु तर मनमा आइहाल्यो एउटा क्वेसन पवित्र र तारा भेट भएपछि पवित्र बेस्य भएको थाहा पाउँछ ताराले र पवित्रप्रति घृणा गर्न थाल्छ र त्यो कुरा स्वामीजीलाई भन्छु भनेर स्वामीजी कहाँ गएको हुन्छ तारा तर अचानक केही नभनिकन तारा फर्किन्छ त्यो नभनेको कारण चाहिँ अझसम्म खुलेको छैन के हो त्यो कारण केही त्यहाँ कहीँ खुलेको छ
यो कारण के हो भने अब यो फ्राइडले पनि विश्लेषण गरेका छन् मान्छेको मनको होइन मान्छेको मनको तिनवटा तह एउटा अब कन्सियस माइन्ड सबकन्सियस माइन्ड र अनकन्सियस माइन्ड हुन्छ अब ताराको चेतनाले पवित्र एकदम नराम्रो आइने हो विद्या हो अपवित्र हो भन्छ तर अनि उसको चित्र अवचेतनमा छ उसको चित्र तारा र त्यो मर्छ देखिन्छ एउटा चाहिँ नारी हो उसका पनि धेरै इच्छाहरू छन् सपनामा सुरुपति जस्ता त्यहाँ क्याप्टरहरू पनि छन् त्यहाँबाट हामी मनमा त जीवनमा जहिले पनि प्रेम अथवा शारीरिक दुःख अथवा वैवाहिक दुःख उसले सुन्न पाएन इच्छा त छ नि त तर उसको आदर्श अथवा उसको दिएको आदर्श धर्मले दिएको आदर्शले उसमा त्यतिभित्र र अचानक त्यो किन भयो भने चेतनाले भन्छ पवित्र त कस्तो पाइने यो एकदम नराम्रो हो भन्छ तर स्वामीजीलाई त्यो कृष्ण लाग्छ कि अथा अवचेतन मन त्यसको हुन्छ कि र मुक्त भए एकदमै प्राप्त गरेकी हो भने त्यो अवश्य मनको विस्फोट हो. उसलाई पनि त्यो त्यसरी त्यो एउटा सम्पूर्ण कुरा भोगेर जुन आएकी छ पवित्र त्यो कुराले त्यो मूर्ति प्राप्त गरे नि त. मैले त उसले त केही कुरा भोग्नै बाँकी छैन. चिन्ता मात्रै छ उसको जीवनमा त एकदम चिन्ता मात्रै छ. उसले त आफ्नो उसलाई रिक्साउनै बाँकी छैन. तर पवित्र सम्पूर्ण आफ्नो जीवनका नराम्रा कुराहरूका पनि राम्रा कुरा सबले देखिएदेखि उसले जीवन देखिन्छ. त्यसरी आफ्नो कुरालाई देखिए त्यो अवस्था चाहिँ मनको अचानक विस्फोट भएको देखायो. भनौँ न उसले एउटा कत्रो मोचेको जीवनको यात्रा हेर्नुहोस् न. अब कत्रो बाख्राको यात्रा कस्तो छ भने सिधा एउटा यस्तो बाह्रमा ऊ ढिलो पनि गर्न सक्दिनँ. अब उसको पनि छ ऊ चाहिँ आक्रोश पनि अब ऊ व्यक्त गर्न सक्दिनँ. अब त्यस्तो डिग्रोही नारी भएर के गर्न सकिनँ. तर तारा पवित्र चाहिँ कस्तो थियो भने अलिक डिग्रोही क्यारेक्टर मलाई के लाग्यो भने तारालाई चाहिँ पवित्रलाई चाहिँ ल्याइएन भने उपन्यास अलिक निरस हुन्छ होइन. एउटा अलिकति डिग्रोही पात्र चाहिन्छ भनेर
मैले सुन्न लागेको कुरा पनि त्यही थियो. अर्को एउटा
हजुर अलिकति खाएको मात्रै जीवनको खाली निरस छ. मलाई बडो डर लागेको थियो उसको यस्तो निरस दुनियाँ जस्तो जीवन मनमा काम गरेछ गरेको त्यो पनि लगाएको जिन्दगी भर न कतै केही छ न कतै केही छ कुनै एउटा चाहिँ कभर जस्तो उसको जीवन छ. यस्तो उता पाठक होला यो असफल भयो भने पाठकको चाहिँ मन पराइदिनु भएन भने के गर्ने होला भन्ने पनि डर थियो भए. तर ताराको जीवनलाई पनि एउटा जीवन मन पराएर सक्नु भयो. अनि मैले त्यो पवित्र यमुना तिनवटा क्यारेक्टर फरक फरक यमुना एउटा वैवाहिक जीवन अर्थात् कतिवटा अनि अर्को चाहिँ वैवाहिक जीवन अनि एउटा पारिवारिक सुख प्राप्त गरेकी पवित्रले त्यहाँ तारा चाहिँ के पनि भोग्न नपाएकी एउटा पात्र तिनजना पात्रलाई चाहिँ मैले निम्ति रूपमा चाहिँ प्रस्तुत गरेँ.
हजुर आगामी कृति के हुन्छ तपाईँको के लेख्दै हुनुहुन्छ? अब
म बोर अहिले मैले भनेको थिएँ बोर म यतिखेर भर्खर भर्खर हुन्जलाबाट फर्केको थिएँ. तिन महिना म हुन्जला बसेर आएँ बाँकी अनि हुन्जलामा मैले हिमाल लामा जातिहरूको तामाङ जातिहरूको चाहिँ बहुपति पत्र नानी त्यो कुराले मलाई छोइरहेको नेपाली साहित्य मेरो आएको छैन. यसको अङ्ग्रेजी पनि बोलिएको छैन. दिदीहरूले आएर अहिले डकुमेन्ट बनाउनु पनि लाग्छन्. उनीहरूले पनि त्यो डकुमेन्ट बनाउँदाखेरि अब अहिलेको उसमा यसमा केसमा बिग्रेको छैन भनेर म अध्ययन गर्न सकिन्छ. र गाउँलेहरूकै घरमा बसेर एक महिना चाहिँ अब काम गरेँ. दुई महिना टोटल्ली उहाँहरूको जीवनको अध्ययन गरेँ. अब म अहिले व्यस्त भएको छु. म अब तुरुन्तै लेख्न बस्छु र आगामी साथ मेरो लाग्यो छ. अरू पनि थुप्रै छन् मैले त्यो अहिले भन्ने कुरा उयोन गरेको कथाहरू पनि छन्. अरू पनि थुप्रै अब पहिलेदेखि लेख्दै आएका सुन्दर कथाहरू पनि छन् अथवा उपन्यासका पनि मसँग थुप्रै योजनाहरू छन्. र त्यसमध्ये चाहिँ अहिले मैले अब सुरु गर्ने भनेको उनलाको जुन कथा छ उपन्यास छ त्यो चाहिँ मैले
यो उपन्यासै हुने भयो. त्यसो भए
उपन्यासै हुन्छ.
अनि नाम केही जुराउनु भएको छ कि छैन?
नाम चाहिँ अहिले जुराइहालेको छैन. मन सोच्दैछु जुराइहाले पनि परिवर्तन हुनसक्छ. त्यस कारण अब परिवर्तन नहुने अवस्थामा मात्रै नाम घोषणा गर्नु पर्ला.
हजुर ल हाम्रो शुभकामना छ. अनि तपाईँ त चित्रकार पनि हुनुहुँदो रहेछ. तपाईँ त चित्रकार पनि हुनुहुँदो रहेछ. चित्र पनि कोर्नुहुँदो रहेछ. कस्तो चित्रकारिता गर्नुहुन्छ तपाईँ?
म वास्तवमा म चित्रकलाको कोखरा मात्रै जानेको छु. अब जसरी हामी सुरुमा कोखरा जानेपछि शब्दहरू जानिसकेपछि अनि बल्ल धेरै साहित्य लेखिन्छ त्यसै नै चित्रकलाको पनि कोखरा हुन्छ. र मैले चाहिँ अब चित्रकलाको कोखरा मात्रै जानेको छु भन्छु. हुन त मैले छवटा चाहिँ ग्रुप एक्जिबिसन र एउटा चाहिँ सोलो एक्जिबिसन गरेँ. तर त्यति मैले लोकल लेभलमा चितवनमा गरेको हो. र मलाई अहिले मलाई अब सुझै जाँदा के लाग्छ भने अहिलेसम्म अभ्यास गरेको भयो म कलाको पनि त्यो एउटा सफल आफ्नो पन बनाउँथेँ होला त्यो क्षेत्रमा पुग्थेँ होला. तर मैले अहिले चाहिँ अब लेख्नलाई नै आफ्नो क्षेत्र बनाएँ. दुईतिरै लान सक्थेँ होला तर के हो भने मेरो एउटा आर्थिक कारणले गर्दा म काठमाडौँमा एउटा कोठामा डेटा गरेर बस्नुपर्ने त्यसको लागि अनि सकिलो पेसा गर्नु सकिलो कर्म पनि हो. अनि एउटा के चाहिन्छ त्यस्तो मैले थाहा पनि नदिने. नेपालमा त्यो प्रिन्टिङ बेचेर खान पनि अब अब जित्छ भन्ने पनि होइन. हजारौँ सयौँ बजेट बनाएको छु. बल्ल मान्छे खारिन्छ खारिन्छ. चित्रकलाको त्यो असाध्य त्यहाँ सानोदेखि चाहिँ मैले साहित्य भन्दा पहिला चित्रकला नै बनाएँ होला. तर अहिले चाहिँ त्यो चित्रकला पनि मेरो साहित्यमै जस्तो लाग्छ. कतिपय पाठकहरू अथवा अग्रजहरू समालोचकहरूले के भन्नुहुन्छ भने लेख्नु चित्रकला आउँछ. त्यो अंश चित्रका च्याप्टरहरू छन् अन्तर्जात पेन्टिङहरू अथवा अन्तर्जात चित्रहरू यस्तो लाग्छ तत्सर मेरो पहिलाको संस्थानी भाषामा एकदम सुकात्मक भन्नुहुन्छ सबैजनाले के लाग्छ चित्र मात्र होइन सङ्गीत पनि छ चित्र पनि छ भन्ने लाग्छ र चित्रकला बनाउन नसकेपछि अथवा मनमा बनेको चित्र चाहिँ मेरो सायद लेखनमा अलिअलि छोड्यो भने पनि आएको छ कि जस्तो लाग्छ
तर चित्रकलामा त उत्कृष्ट अमूर्त चित्रकला पुरस्कार पाउनु भएको रहेछ नि चित्र भने अमूर्त लेखन त मूर्त रहेछ नि त फेरि
ए हो मैले नदीको कुरा गरेँ लेखनमा पनि हल्का यो अलिकति त उठ्छ तर पनि अमूर्तमा पनि मूर्तता हुन्छ जस्तो प्रेम माया प्रेम दुःख सुख भन्ने सबै अमूर्त त छन् तर त्यो असाध्यै सुन्दर हुन्छ अमूर्ततालाई देखाउन सक्नु भनेको देखाउँदाखेरि त्यो मूर्त पनि हुन्छ मूर्त नै हुन्छ तर त्यसलाई अमूर्ततालाई देखाउनु मेरो चाहिँ त्यो अमूर्त उत्कृष्ट अमूर्त चित्रकला चाहिँ मैले जिल्ला स्तरीयहरू गर्नुभयो चाहेको त्यो चित्र महोत्सवमा अरू जिल्लाबाट पनि कम चित्रहरू आउँछ तर पनि त्यो विशेष गरी जिल्ला स्तरीय पत्रिका हो त्यो जिल्ला स्तरीय पत्रिकामा कति स्थिति होला त्यसलाई भन्दा पनि अब हामीले अलिकति त्यसको स्तर हेर्नुपर्छ मैले त आफ्नो विशेष मन चाहिँ चित्रकलामा यो म आफूले जानेको कुरालाई मैले जाने तथ्य भएको कुरालाई जस्तो भन्नुभयो यसमा म कच्चा नै छु भन्ने लाग्छ तर मेरो मनमा चाहिँ साह्रै राम्रो राम्रो हुन्छ मैले बाहिर बनाउन चाहिँ सक्दिनँ त्यो मन कारणले गर्दाखेरि त्यो एउटा मेरो कालको चित्रकला थियो
हामी के चाहन्छौँ भने तपाईँको यो चित्रकला पनि बाहिर आओस् यो पनि प्रकाशनमा आओस् तपाईँको चित्रकारिता पनि हेर्न सकियोस् पाइयोस् र चित्रकारिता लेखन दुवै चाहिँ सँगसँगै जान सके अझ राम्रो हुन्छ तपाईँको दुवै कला र शिल्प हामीले चाख्न पाऊ भन्ने लाग्छ मलाई होइन हाम्रो शुभकामना छ तपाईँलाई हामी कार्यक्रमको झन्डै झन्डै अन्तिम आइसकेका छौँ अन्तिममा जाँदा जाँदै खसखस डटकमका श्रोताहरूलाई तपाईँले केही भन्न चाहनुहुन्छ
नेपाली साहित्यलाई संसारभरि गुरु प्रेस मिडियाबाट संसारभरि पुर्याउन गाह्रो हुन्छ तर खसखसको माध्यमबाट इन्टरनेटको माध्यमबाट तुरुन्तै संसारभरिका आम नेपाली भाषाहरूले साहित्य प्रेमीहरूले यसरी सोध्न पाउनुभएको छ विभिन्न जानकारीहरू पाउनुभएको छ त्यस कारण यो संसार कमजोर बढी प्रगति गर्दै हामी यसो सहयोग रहनेछ र खसखस र कमजोरको योगदान विश्वभरि गर्ने अथवा मौका मिलेको छ त्यसको लागि चाहिँ खसखसको लागि सबै आभार आभारमा थिएन सबै लेखकहरू अथवा हामीहरू
हजुर हस्त उपन्यासकार साहित्यकार अमर न्यौतानीज्यू तपाईँको अमूल्य विचार तथा अमूल्य समय खसखस डट कमलाई प्रदान गर्नुभएकोमा हामी आभार व्यक्त गर्दै तपाईँको लेखन यात्रा चित्रकारिता यात्रा सफलताका साथ अगाडि अझ अगाडि जाओस् नेपाली साहित्यले तपाईँको लेखनले भरिपूर्ण होस् नेपाली साहित्य भन्ने हामी कामना गर्दै आजलाई हामी बिदा माग्छौँ धन्यवाद
पर्वबाट समुद्रकालीको देशबाट बसेर पनि नेपाली साहित्यलाई माया गरेर यति प्रभावका पूर्वक मैले कुराकानी आफ्नो तपाईँलाई पनि धेरै धन्यवाद।